नमस्कार, कार्यक्रम देश परदेशमा तपाईंलाई मोहन पौडेल र ऋतु थेबेको स्वागत छ। कार्यक्रम देश परदेशमा हामी वैदेशिक रोजगारीका विभिन्न विषयमा छलफल र संवाद गर्छौं। देशभित्र र बाहिर पाइने कामका अवसर, विदेशको काम र कमाई, आफूले गर्न चाहेको काम र सिप लगायत वैदेशिक रोजगारीका विभिन्न पाटा केलाउँछौं। यो कार्यक्रममा रोजगारीका क्रममा तपाईंले भोगेका सुख दुःखसँगै काम गर्न जाने देशको हावापानी, रहनसहन, चालचलन र काम गर्दा सावधान हुनुपर्ने विषय पनि कार्यक्रममा समावेश हुन्छन्।
कार्यक्रम देश परदेश हरेक मंगलबार यसै समयमा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र सातै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट कार्यक्रम देश परदेश तपाईँले चाहेको समयमा सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ।
आजको देश परदेश कार्यक्रम परदेशबाट फर्केर स्वदेशमा नै रोजगार बन्न खोज्नेहरूका समस्यामा केन्द्रित छ। स्वरोजगार भएका व्यक्तिका अनुभवसँगै देशभित्रै अवसर खोज्न फर्केका युवा किन टिक्दैनन् भन्ने कारणको खोजीनीति आजको कार्यक्रममा गर्नेछौं।
हामीले काम गर्नु पर्यो, कामदार हुनु पर्यो, अनि केही सिप सिक्नु पर्यो, अनि बल्ल मालिक हुनु पर्यो। स्टेप छ नि त त्यसको। हामी केही नगर्ने एकैचोटि ठुलो चाहिँ भाग खोज्ने बानी चाहिँ हामीले चेन्ज गर्नुपर्छ। त्यही दिनबाट चाहिँ सुरु हुन्छ सफलता।
गाउँमै रोजगार सृजना गर्न जुटेका रामीछापको गोकुल गंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनवारसित कुराकानी गर्ने तयारीमा छौं।
कुन ठाउँमा के चिजहरू हुन्छ भन्ने कुरो अध्ययन पनि लगभग भइसकेको छ। कृषिमा प्रायोरिटी दिएर अगाडि बढ्नुपर्छ र हामी 5-8 वर्षमा चाहिँ हामी फुल्ली कृषिमा आत्मनिर्भर गोकुल गंगा बन्नेछ भन्ने हामीले लागेको छ। हाम्रो विश्वास छ, त्यही आधारमा हामी लागिरहेको छौँ।
नियमित स्तम्भ दिदी बहिनीका कुरामा गाउँमै बसेर विदेश गएका श्रीमान जत्तिकै कमाई गरिरहेकी सर्लाहीको लालबन्दीकी पार्वता श्रेष्ठका अनुभव प्रस्तुत गर्नेछौ। तर यी विषयमा संवाद थाल्नु अघि कार्यक्रम देश परदेश हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट सुरु गरौं।
सड़क दुर्घटनामा परि मलेसियामा शुक्रबार एक नेपालीको ज्यान गएको छ। बझाङका 30 वर्षीय मानबहादुर बोहराको दुर्घटनामा ज्यान गएको हो। कोठाबाट कामका लागि कम्पनी गइरहेका बेला जोहर बाहरूमा सड़क पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिँदा गम्भीर घाइते बोहराको उपचारका क्रममा शुक्रबार बिहान 7 बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिनुभयो। बोहरा गएको 7 वर्षदेखि मलेसियाको सिनामो सोफा कम्पनीमा काम गर्नु हुन्थ्यो। उहाँको सब नेपाल ल्याउने तयारी भइरहेको छ। प्रतिनिधि सभाका सांसदहरूले बेरोजगार युवालाई निर्वाह भत्ता दिनेबारे सोच्न सरकारलाई आग्रह गरेका छन्। संविधानले नै रोजगारीलाई मौलिक हकको रूपमा ग्यारेन्टी गरेकाले यही व्यवस्था कार्यान्वयनका लागि सरकारले तयार पारेको रोजगारीको हक सम्बन्धी विधेयकमाथिको छलफल कार्यक्रममा सांसद बिन्दा पाण्डे र भरत कुमार शाहले निर्वाह भत्ता उपलब्ध गराउन सकिन्छ कि सकिँदैन भनेर प्रश्न गरेका थिए। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको रोजगार हक सम्बन्धी विधेयकको गत छलफलमा सांसद पाण्डेले सरकारले बेरोजगार युवालाई दिने भनिएको निर्वाह भत्ता लोकप्रिय भए पनि यो विषयमा प्रस्तावित विधेयकमा नै प्रष्ट खुलाउनुपर्ने सुझाव दिनुभयो। यस्तै सांसद आशा कुमारी विकले सरकारले युवालाई निर्वाह भत्ता भन्दा पनि भएको सिपको प्रवर्धन गर्न जोड़ दिनुपर्ने सुझाव दिनुभयो। रोजगारीको क्रममा साउदीमा ज्यान गुमाएका धनुषाका गरहवा बातरका परिवारले बीमा कम्पनीबाट 3.5 लाख रूपियाँ पाएका छन्। 2 वर्ष अघि विदेश जाँदा बातरले 3500 रूपियाँ तिरेर नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा बीमा गराउनु भएको थियो। साउदीको अल मलार कम्पनीमा प्लम्बरको काम गर्दै आएका बातरको गएको जेठ 4 गते सवारी दुर्घटनामा ज्यान गएको थियो। बातरको विदेशमा नै ज्यान गएपछि बीमा कम्पनीले 6.5 लाख रूपियाँको चेक श्रीमती सियानकी देवीलाई शुक्रबार हस्तान्तरण गरेको हो।
हप्ताभरिका वैदेशिक रोजगार गतिविधिपछि अब लागौं आजको मुख्य विषयतिर। विदेशबाट फर्किएर कतिपय युवा स्वदेशमा केही गर्न खोज्छन् तर केही समयमा हार मान्छन् र फेरि काम खोज्न विदेशकै बाटो लाग्छन्। थोरै युवाले मात्रै विदेशमा सिकेको सिप स्वदेशमा प्रयोग गरी फाइदा लिएका छन्।
विदेशमा सिकेको सिप स्वदेशमा सदुपयोग गर्न सजिलो छैन, तर गर्न सके सम्भावना चाहिँ निकै छ। सरकारले पनि विदेशबाट फर्किनेको सिप प्रमाणीकरण गरेर स्वदेशमा रोजगारीका लागि 10 लाख रूपियाँसम्म ऋण दिने भनिरहेको छ। विदेशमा सिकेको सिप र पैसा सदुपयोग गरेर कसरी सफल बन्न सकिन्छ त? संजीता देवकोटाको रिपोर्ट।
नेपालमा झन्झटिलो कृषि भन्दा इजरायलमा चाहिँ सिकेको सजिलो कृषि प्रणाली चाहिँ मलाई मन पर्यो र त्यहाँ चाहिँ मैले चाहिँ सिकेको सिप ज्ञान र चाहिँ पुँजीलाई मैले नेपालमा चाहिँ ल्याएर प्रयोग गरेको छु।
सुनसरीका खोजराज कटुवाल, साउदी, युएई र इजरायलमा 13 वर्ष सिकेको सिपको प्रयोग गरेर अहिले उहाँ स्वदेशमै उद्यमी बन्नुभएको छ। कृषि गर्न खोज्नेलाई तालिम दिने, आवश्यक सामग्री उपलब्ध गराउने खोजराजले काठमाडौँमा कम्पनी नै खोल्नु भएको छ। विदेशमा जे पनि काम गर्ने तर स्वदेशमा भएका काममा अवसर नदेख्ने बानीले नै युवा विदेशिनु परेको उहाँको बुझाइ छ।
मान्छेसँग के गर्ने इच्छा शक्ति हुनुपर्छ, हामीले काम गर्नु पर्यो, के अरे कामदार हुनु पर्यो, असल मजदुर हुनु पर्यो, अनि केही सिप सिक्नु पर्यो, हो कि होइन, अनि बल्ल मालिक हुनु पर्यो, स्टेप छ नि त त्यसको, हो कि होइन। हामी केही नगर्ने एकैचोटि ठुलो चाहिँ भाग खोज्ने बानी चाहिँ हामीले चेन्ज गर्नुपर्छ, त्यही दिनबाट चाहिँ सुरु हुन्छ सफलता।
खोजराज जस्तै खोटाङका हरि लुइटेल पनि मेहनतलाई नै सफलताको सूत्र मान्नुहुन्छ। 7 वर्ष विदेशमा बिताएर फर्किनुभएका हरिले अहिले गाउँमा युवालाई रोजगारी दिइरहनु भएको छ। होटल व्यवसाय, तरकारी खेती र कुखुरा पालनबाट उहाँले विदेशको भन्दा राम्रो आमदानी गरिरहनु भएको छ।
पहिले म विदेशमा 10,000 मन्थली कमाउँथे, अहिले सरदरमा महिनामा 1,00,000 रुपियाँ कमाइरहेको छु। 5-7 जना युवालाई रोजगार दिएको छु। सामान्य पहिलेको दाँजोमा अहिले जीवन स्तर राम्रो खुसेको महसुस गरेको छु। मेहनत नै सफल हो, मेहनत निरन्तरता दिने, जो कमाएको पैसा सदुपयोग गरियो भने त्यही नै।
विदेशबाट फर्किएर कतिपय युवा स्वदेशमा केही गर्न खोज्छन् तर भने जस्तो भएन भनेर हार मान्छन् र फेरि विदेश नै फर्किन्छन्। विदेशमा सिकेको सिप स्वदेशमा सदुपयोग गर्न सजिलो छैन। सिपलाई सदुपयोग गर्न सके चुनौती भन्दा धेरै सम्भावना छन्। अहिले सरकारले पनि विदेशबाट फर्किनेको सिप प्रमाणीकरण गर्ने र स्वदेशमा रोजगारीका लागि 10,00,000 रूपैयाँसम्म ऋण दिने घोषणा गरेको छ। चुनौतीदेखि नभागेमा हरेक काममा सफल हुन सकिन्छ भन्नुहुन्छ साउदीबाट फर्किएर अहिले गाउँघरमै बाख्रा पालन गरिरहनुभएका पर्वतका गणेश पुन मगर।
जुन काम हो त्यो काममा हामी एकत्रित भएर लागेर काम गर्दाखेरि चुनौतीहरू आउँछन्। ती चुनौतीलाई चिरफार गर्नको लागि मैले कुनै चिज सिकेको छु, चुनौती आयो भनेर म टाढा हुने होइन। त्यो चुनौतीलाई आत्मसात गरेर के कारणले गर्दा म असफल हुनेछु, मलाई किन विवादमा उभएको छ, त्यो कुरालाई चाहिँ टाढा पारेर हामी अगाडि बढ्न सक्यौं भने सायद हामी सफल हुन्छौं।
यी युवाका कुरा सुनेपछि भन्न सकिन्छ गर्न चाहने र सक्नेका लागि देशभित्रै प्रशस्त अवसर छन्। अर्कातिर सरकारले पनि रोजगारीको अवसर सृजना गर्ने काम गरिरहेको छ। केही स्थानीय तह आफैले योजना बनाएर उत्पादन र आयस्ताको बाटो खोज्दैछन्। त्यसो गर्दा गाउँका युवाले गाउँमै रोजगारी पाउँछन्। तिनै मध्येको एक स्थानीय तह हो रामेछापको गोकुलगंगा गाउँपालिका।
गोकुलगंगा गाउँपालिकामा 6 वडा छन्। वडाको भूगोल हावापानी अनुसार पकेट क्षेत्र तोकेर खेतीपाती शुरू गरिएको छ। त्यसको नेतृत्व गाउँपालिकाका प्रमुख खड्गबहादुर सुनवारले गर्नुभएको छ। 2 वर्ष दुवैमा रोजगारी गरेर 7 वर्ष अघि फर्केका सुनवार आफै पनि व्यवसायिक कृषक हुनुहुन्छ। अब गाउँपालिकाले गरिरहेको काम र गाउँमै रोजगारी सृजना गर्ने योजनाका कुरा गाउँपालिकाका प्रमुख खड्गबहादुर सुनवारकै आवाजमा सुनौन त।
हाम्रो गाउँपालिकाको पहिलो प्रायोरिटी कृषि छ, होइन? त्यसो भएको हुनाले कृषिमा हामी सम्बन्धित क्षेत्रहरूमा, हाम्रो सम्बन्धित वार्डहरूमा विशेष फोकस गरेर त्यहाँको हावापानी, त्यहाँको उचाइ, त्यहाँमा हुने सक्ने खेतीपातीहरूको बारेमा चाहिँ यकिन गरेर हामी पकेट क्षेत्र बनाएर काम गर्न थालेका छौँ।
त्यो अध्ययन पनि भइसक्यो कि सोचको मात्रै कुरा गरिरहनु भएको छ?
हामी त्यसको अध्ययन पनि भयो र हाम्रो बजेटिङ पनि भइरहेको छ। पहिला
6 वडामा के पकेट क्षेत्र बनाउने भनेर चाहिँ सोच्नु भएको छ तपाईँहरूले?
हामी विशेष गरेर अब गोकुलगंज गाउँपालिकाको पहिलो प्रायोरिटी कृषि भन्दाखेरि वार्ड नम्बर 6 फर्पुमा बाख्रा पालन र कफी खेती छ, वार्ड नम्बर 5 नामाडीमा काउफम तरकारी खेतीहरू छ, होइन, वार्ड नम्बर 4 पेटालीमा ट्राउट माछा पालन र कुखुरा पालन अनि तरकारी खेती रहेको छ। त्यस्तै वार्ड नम्बर 3 किवी खेती र चिया खेती, डल्ले खोर्सानी, अगबिरे खोर्सानी, सेतो सिमी आदिको खेती छ। त्यस्तै 2 वार्डमा हाम्रो चाहिँ आलु अर्गेलीको पकेट क्षेत्र, त्यस्तै 1 वार्डमा जडीबुटी अर्गेली लगायतका चाहिँ हामीले पकेट चित्रहरू बनाएर च्याउ लगाएर पकेट चित्र बनाएर त्यसलाई बजेटिङ पनि गर्दैछौँ र किसानहरूलाई पार्टिसिपेट गर्ने कामहरू सुरु गरेका छौँ हामीले।
कार्यान्वयन
पनि सबै आयोजनाहरू सुरु भएको छ।
अब यो अब तपाईँहरूले जुन योजना बनाउनु भएको छ बजारको बारेमा चाहिँ के सोच्नु भएको छ तपाईँहरूले?
बजारको बारेमा हामी जस्तै उदाहरणमा यहाँलाई थोरै भन्छु, हामी किवी खेती गर्दाखेरि किवीको हाम्रो 9 वर्षको टार्गेट छ, 9 वर्षमा हामी किवी 3 अरबको व्यापार गर्ने भन्ने हाम्रो प्लान छ, प्लान बनाएका छौँ, भिजन बनाएका छौँ र बिरुवा वितरणहरू भइरहेको छ र त्यसको संरक्षण सुरु हुन्छ र त्यसको मार्केटिङको लागि हामी 2-3 अप्सनहरू तयार गर्दैछौँ। जस्तो किवी खेती गरिसके पछाडि किवीको वाइन बनाउने फ्याक्ट्री स्थापना गर्ने, किवीको जुस फ्याक्ट्री स्थापना गर्ने र किवीलाई हाम्रोमा चाहिँ प्राकृतिक रूपले हुने भनौँ न, यहाँ चाहिँ हामी परम्परा तरिकाले खेती गर्छौँ, वस्तु बाख्राको मल हाल्छौँ, त्यसो भएको हुनाले हाम्रो चाहिँ तपाईँको आर्गानिक भन्छन् आर्गानिकको रूपमा हामी आर्गानिक सर्टिफाई गर्न खोजेका छौँ र निकट भविष्यमै हामी आर्गानिक सर्टिफाई गर्छौँ र ठुला ठुला त्यसको दानाहरू चाहिँ हामी विभिन्न ठाउँहरूमा यो मुलुकको विभिन्न ठाउँहरूमा व्यापार गर्ने भन्ने हामीले टार्गेट लक्ष्य बनाएका छौँ।
युवाको सहभागिता चाहिँ कस्तो छ?
हाम्रो गाउँपालिका अत्यन्त पानीको स्रोत मुहान भएको ठाउँ छ, वन जङ्गल प्रशस्तै भएको ठाउँ छ, कुनै पनि ठाउँमा पानीको अभाव नभएको क्षेत्र पर्छ हाम्रो र हरियाली वनहरू छ र पर्यटनको हिसाबले पनि अति राम्रो छ। त्यसो भएको हुनाले हाम्रो अरू ठुला ठुला आयोजनाहरू हामी अहिले के गर्न सक्छौँ त, यो मुलुकमा नयाँ संरचना आएको छ, नयाँ संरचनामा अलिक परिवर्तन हुनुपर्छ, अब मानसिकता सबैको परिवर्तन हुनुपर्छ भन्ने छ र त्यही आधारमा अहिले हामीले विशेष गरेर हाम्रो गाउँपालिकाको चाहिँ प्राकृतिक कृषि हो भनेर हामी लागेका छौँ र त्यही हिसाबले हाम्रो कामहरू चाहिँ अगाडि बढिरहेको छ। किसानहरूले पनि यी कुराहरू बुझेर अगाडि बढ्दैछन्, कामहरू सर्दैछन्, अब कुखुरा पालन गर्छौँ भनेर चाहिँ व्यापक चाहिने फर्महरू दर्ता गर्ने कामहरू सुरुवात भएको छ, उद्योग दर्ता गर्ने, किवी गर्छौँ भने उद्योग दर्ता गर्ने कामहरू सुरु भएको छ, माछा गर्छौँ भने उद्योग दर्ता गर्ने कामहरू व्यापक सुरु भएको छ र किसानहरू आफैले पनि सुरुवात गरेका छन् त्यसलाई प्रोत्साहन गर्ने कामहरू हामीले गरेका छौँ।
अब नेपालभरिबाट वैदेशिक रोजगारीमा जाने थुप्रै युवा छन्, अब तपाईँको गाउँपालिका पनि त्यहाँबाट युवा नजाने भन्ने कुरा भएन, त्यहाँका युवाहरूलाई चाहिँ वैदेशिक रोजगारीमा यो तपाईँहरूको जुन योजना छ वैदेशिक रोजगारीमा जानबाट रोक्छ?
हजुर हजुर, विशेष गरेर अब बुढापाकाले त कृषिका कामहरू गर्न सक्दैनन्, युवाहरूलाई नै विदेश जानबाट रोक्नको निम्ति हामीले प्रयत्न गरेका छौँ। त्यही अब 17-18 कृषिका आयोजनाहरूमा युवाहरू नै इन्भल्भ भएका छन्, अब यहाँ सामान्य हाइड्रोहरू चलेको छ, त्यसमा पनि रोजगारको लागि हामी छलफल अगाडि बढाइरहेका छौँ, अलिअलि रोजगारहरूको सुरुवात गरेका छौँ। विशेष गरेर हामी कृषिमा र यहाँ भएका पूर्वाधारहरूमा युवा शक्तिहरूलाई नै लगाएर विदेश जानबाट केही रोक्नको निमित्त हामी पनि विदेश गइसकेको हुनाले, म पनि विदेश गइसकेको हुनाले विदेशको विषयमा धेरै कुराहरू मसँग पनि ज्ञान भएको हुनाले हामी विदेशमा जानुभन्दा यहाँ चाहिँ 10 बोट किवी रोपे भने पनि विदेशको पैसा यहाँ हुनसक्छ, नेपाली जसरी विदेशतिर गएर दुःख पाइरहेका छौँ त्यो अवस्थाबाट अब बिस्तार चाहिँ विदेश जाने कुराहरूलाई निरुत्साहित गर्दै यहाँ नै रोजगारी उद्योग धन्दाहरू सृजना गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ।
अनि विदेशमा भएका तपाईँको गाउँपालिकाको चाहिँ युवालाई केही मेसेज पठाउनु भएको छ?
अलिअलि टेलिफोनहरू अलिअलि चाहिने मेसेजहरू आइराखेको हुन्छ र गइरहेको हुन्छ, हामी हाम्रो गाउँपालिकाको कार्यक्रम यस्तो छ भनेर हामीले हरेक न्युजहरूमा मिडियाहरूमा होइन पत्र पत्रिकाहरूमा फेसबुकहरूमा हाल्ने कामहरू भइरहेको छ र त्यसको आधारमा युवा शक्तिहरू कतिपय युवा शक्तिहरू त फर्केर आएर यहाँ काम पनि सुरु गरेका छन् होइन, सुरुवात गर्न थालेका छन्, हामीले केही सहयोग पनि गरिरहेछौँ र निकट भविष्यमा हामी वैदेशिक रोजगारमा कम गराउनको निमित्त नै हामी गोकुलगञ्ज गाउँपालिका लागेको छ।
अब यो जुन स्वरोजगार बन्ने वातावरण तपाईँहरूले बनाउँदै हुनुहुन्छ, युवा भोलि फर्केर आउलान् अथवा देशमै भइराखेको अथवा गाउँमै भइराखेको युवा विदेश नजालान्, यो योजनाको बारेमा अलिकति भनिदिनुहोस् न, तपाईँहरूको आइडिया चाहिँ कसरी आयो यो यसरी गर्नुपर्छ भन्ने हिसाबले?
यो आइडिया चाहिँ अलिकता मसँग ज्ञान पनि छ, म कृषिमा बढी इन्भल्भ भएर काम गर्छु, किसानहरूलाई चाहिँ प्रोत्साहन गर्नको निमित्त कृषिको ट्रायलहरू म 8-10 किसिमको म आफैले पनि गरेर देखाइरहेको छु होइन, त्यही हिसाबले पनि अब कुन ठाउँमा के चिजहरू हुन्छ भन्ने कुरो अध्ययन पनि लगभग भइसकेको छ र त्यही हिसाबले गर्दाखेरि युवाहरूलाई प्रोत्साहन गराउने यो गोकुलगञ्ज गाउँपालिका चाहिँ कृषिमा प्रायोरिटी दिएर अगाडि बढ्नुपर्छ र हामी 5-8 वर्षमा चाहिँ हामी फुल्ली कृषिमा आत्मनिर्भर गोकुलग्राम बन्नेछ भन्ने हामीले लागेको छ। हाम्रो विश्वास त त्यही आधारमा हामी लागिरहेको छौँ।
कृषि भन्ने बित्तिकै चाहिँ धेरै युवा अब जीविकोपार्जन मात्रै हुन्छ, केही कमाइ हुँदैन भनेर चाहिँ विदेश गइराखेका छन्, उहाँहरूलाई के भन्नुहुन्छ?
हो, हाम्रो जुन परम्परागत कृषि प्रणालीहरू थिए त्यसलाई अलिक व्यवस्थित गरेर त्यसलाई अलिक उद्योगमा परिणत गरेर हामीले लगि लान सकेको खण्डमा सभामा जुन कृषि गरे पनि हामी एउटा स्केल बढी वृद्धि गराएर स्केलमा गरायो भनेदेखि त्यसको एउटा फर्मको रूपमै हुन्छ र त्यसले आमदानी छुट दिन सक्छ। त्यही हिसाबले हामीले फर्मको रूपमा इस्टाब्लिस गर्नलाई हामी 5-8 वर्षभित्रमा लगभग हामी कम्प्लिट गर्ने हिसाबले एउटा योजनाबद्ध ढङ्गबाट किसानहरूलाई पार्टिसिपेट गराउँदै गाउँपालिकाले आफ्नो योजना जुन टार्गेट बनाएको छ, मुख्य क्षेत्रहरू बनाएको छ, त्यही क्षेत्रमा त्यही चिजहरूलाई पनि लगानी गर्ने, किसानहरूलाई प्रोत्साहन गर्ने गर्दै झनै मलाई लाग्छ यो हामीले यो घोषणा गरिसके पछाडि अहिले किसानहरू झुर्मुराइरहेका छन्, कामहरू सुरु भइरहेको छ। मलाई आशा छ यो गाउँपालिका चाहिँ कृषिबाट अत्यन्त आत्मनिर्भर बन्ने मलाई एकदम दृढ विश्वासका साथ म लागिरहेको छु।
जो चाहिँ उद्यम गर्न चाहन्छन् उहाँहरूलाई चाहिँ स्थानीय तह अथवा तपाईँले जे नेतृत्व गर्दै हुनुहुन्छ स्थानीय सरकार, स्थानीय तहले चाहिँ के सहयोग गर्छ?
स्थानीय तहले अब आर्थिक पनि केही सहयोग गर्छ, बिरुवाहरू खरिद गरिदिने कामहरू गर्छ होइन, र उनीहरूलाई प्रोत्साहन गराउने कामहरू, तालिमहरू सिकाउने कामहरू गर्छ होइन। विदेशतिर जानुभन्दा यहाँ चाहिँ थोरै भए पनि खेती गरेर आमदानी यसरी बनाउन सकिन्छ भनेर चाहिँ यहाँबाट हामीले प्रोत्साहन गराउने, सम्झाउने, प्रशिक्षण गर्ने र तालिमहरू दिने कामहरू गाउँपालिकाले गर्छ। र विशेष गरेर हाम्रो मुलुक अब सङ्घीय ढाँचामा गएको छ, त्यही अनुसारले परिवर्तन हुनुपर्छ। हाम्रो मुलुक परिवर्तन हुनुपर्छ, आर्थिक रूपले समृद्धि हुनुपर्छ, अब आर्थिक लडाइँतिर हामी लाग्नुपर्छ भन्ने यहाँको सामु सबैलाई सुनाउन चाहन्छु। र हामी गोकुलगञ्ज गाउँपालिका चाहिँ कृषिमा आत्मनिर्भर बन्न चाहन्छ भन्ने सबैलाई शुभकामना दिन चाहन्छु।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ।
तपाईँ पनि वैदेशिक रोजगारबारे विभिन्न जानकारी र अनुभवका साथ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। हामीलाई desh@unn.com.np मा इमेल पठाएर वा मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट सोझै इमेल पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। विदेश जानुअघि सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। सही सूचना र जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको उद्देश्य हो।
कार्यक्रम देश परदेशमा यसअघि हामीले सुन्यौं विदेशमा सिकेको सीप र पैसा सदुपयोग गरेर कसरी सफल बन्न सकिन्छ भन्ने बारेको सामग्री, र सुन्यौं गाउँमै रोजगार सिर्जना गर्न जुटेका रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनवारका कुरा।
अब चाहिँ स्वदेशमा पेसा व्यवसाय गर्न खोजेर पनि टिक्न नसकेर फेरि विदेश नै पुगेकाहरूको कुरा गरौं। विदेशमा कमाएको सीप र पैसा लगानी गरेर पनि देशमा टिक्न नसकेर धेरै युवा फेरि विदेश नै पुगेका छन्। विदेशमा कमाएको रकम देशमा खन्याउँदा पनि केही नहुने भएपछि काम गर्न फेरि युएई पुगेका केही युवाका अनुभवसहित युएईबाट उमाकान्त पाण्डेले तयार पारेको सामग्री।
परदेशको कमाई घरदेशमा लगानी गर्ने सोचेर नेपाल फर्किने धेरै छन्, तर परदेशमा सजाएका सपना उल्टो भइदिँदा फेरि परदेशिनेहरू पनि विदेशमा उत्तिकै भेटिन्छन्। मलेसिया 3 वर्ष बसेर कमाएको पैसा र सिपलाई तरकारी खेतीमा पोखेका बागमती 8 मकवानपुर हेटौडाका प्रयास राज खनाल कृषिबाट पार नलागेपछि फेरि दुबई उड्नुभयो।
सुरुमा त मैले केही आइडिया आएन, 1-2 महिनापछि तरकारी खेती गर्ने योजना बनाएँ। तरकारी खेती गर्ने योजना बनाएपछि मैले तरकारी खेती पनि गरेँ, करिब 1.5 लाखको लगानीमा। तरकारी खेती राम्रो पनि भयो, तर अन्तिममा त्यसको बेच्ने बेलामा मैले भाउ पाउन सकिनँ र मेरो लगानी पुनः डुब्यो। दोस्रो वर्ष पनि त्यस्तै भयो, सरकारी खेती गर्नुपर्छ भन्ने उत्साह थियो, आइडिया पनि थियो, तर फेरि दोस्रो वर्ष गर्दा पनि भाउ खासै आएन। त्यसपछि त्यसबाट विरक्त भयो र फेरि परदेश लाग्यो।
कतारमा 3 वर्ष बसेर नेपालमा बङ्गुर पाल्ने योजना सहित पाल्पा रामपुरका बासु उचाई नेपाल फर्कनुभयो, तर बङ्गुर पालन फस्टाएन। बासुले दुबई आएर चौकीदारी गर्न लागेको 4 महिना भयो।
कतारबाट फर्किँदा चाहिँ मैले आफ्नो ठाउँमा एउटा बङ्गुर फार्म खोलौँ होइन भनेर त्यो सोचेर चाहिँ गएको थिएँ, तर त्यो सोचे अनुरूप चाहिँ काम हुन सकेन। किनकि तपाईँको एउटा भनौँ न एउटा मार्केटिङको हिसाबले जुन मैले सोचेकै थिएँ, जुन मैले उद्देश्य लिएको थिएँ, त्यति चाहिँ बङ्गुरको मासुहरू चाहिँ त्यति सेलिङ चाहिँ हुने सम्भावना अलिकति देखेन मैले। त्यो कारणले गर्दाखेरि मैले चाहिँ त्यो गर्न सकेन। अहिले चाहिँ म यहाँ आएको छु, दुबई आएको छु। म आएको भर्खरै हो, 3-4 महिना त्यस्तै भयो। योजना मेरो त्यही हो, योजना मैले त्यही लिएको छु र यहाँबाट म फर्किँदासम्म 2-3 वर्षभित्र नगरपालिकामा पनि अलिकति मार्केटिङहरू अलिकति बढ्नेछ, जनसङ्ख्याको वृद्धि हुनेछ। जति मैले उत्पादन गर्छु नि त्यो चाहिँ अलिकति मार्केटमा चाहिँ बिक्री हुने सम्भावना देखेको छु।
मलेसिया 3 वर्ष र केही समय सरकारले जान रोक लगाएको देश इराक समेत पुगेर कमाएको पैसाले नेपालमा लगानी गर्ने सोचेर फर्केका धनकुटाका प्रेम गौतम अहिले दुबईका घर घरमा बिजुली बत्ती चम्काउन वायरिङ गर्नुहुन्छ। प्रेमलाई नेपालमै बसेर केही गर्ने सपनाको भूतले अहिले पनि सताउँछ।
अलिकति जग्गा किनेर बार बार गर्छु, अनि त्यहाँ चाहिँ टोटल्ली लोकल कुखुराहरूलाई त्यही छोडिदिने हो, टुल्न घुम्न होइन, अनि त्यस पछाडि 15-20 बाख्रा पालेर तिनै बाख्रा डुलाएर
परदेशमा भेटिने धेरै जसो युवाले नेपालमै केही गर्ने योजना बनाएकै हुन्छन्, तर आफूले नेपालमा पाएको हन्डरले खुरुक्कै नेपाल फर्किन मन हुरुक्क हुँदैन। 6 वर्ष पहिलेबाट दुबईमा कार्यरत ताप्ले जुङ्की सोनी भण्डारी
आफूले काम गर्छु भनेर सोच्दा सोच्दै पनि आफ्नो देशको परिस्थितिले गर्दा अलिकति मैले काम गर्न सकिनँ, म विदेशको सपना बोकेर विदेश लागेँ। युएआरको अहिले 6 वर्ष भयो। अहिले चाहिँ अब के सोचेको छु भने आफ्नो देशमा परदेशमा गर्ने दुःख आफ्नो देशमा गऱ्यौँ भने पक्कै पनि हामीले सक्छौँ, आफ्नो देशको उज्जवल भविष्य पनि हामीले बनाउन सक्छौँ र आफ्नो फ्यामिलीसँग पनि रमाउन सक्छौँ भन्ने मेरो सपना लिइसकेको छु। यसले गर्दा अब विदेशबाट स्वदेश फर्केर केही गर्छु भनेर बसेको।
अब पालो भएको छ नियमित स्तम्भ दिदी बहिनीका कुराको।
दिदी बहिनीका कुरा।
दुःख गर्न श्रीमान विदेश पसेपछि सुख खोज्दै कतिका श्रीमती सहर पस्ने गर्छन्। विदेशमा कमायो, सहरमा केही समय रमायो, फर्किँदा हात रित्तो। गाउँघरमै केही गर्न न बचत हुन्छ न त कुनै योजना नै। तर सर्लाहीको लालबन्दीकी पार्वता श्रेष्ठ श्रीमान दुःख गर्न विदेश गएपछि सुख खोज्दै सहर पस्नु भएन। श्रीमान जस्तै गाउँघरमै दुःख गर्नुभयो, बालबच्चाको रेखदेख गरेर खेती गर्नुभयो, बिस्तारै व्यवसाय पनि सुरु गर्नुभयो। पार्वताले घर व्यवहारसँगै कमाउन पनि थालेपछि विदेश गएका श्रीमानलाई घर फर्किन प्रेरित पनि गर्नुभयो। दिदीबहिनीका कुरामा सुनौं गाउँमै बसेर विदेश गएका श्रीमान जत्तिकै कमाई गरिरहेकी पार्वता श्रेष्ठका अनुभव।
दुःख गर्न सिकौं, दुःख गरेर खानुपर्छ। बुढोले धेरै दुःख गरेर कमाछ विदेशमा, सुखले छैन, आँसुको धारा र पसिना तोरेर चुहाएर काम गर्नुपर्छ, वहाँ गरेर हुँदैन त्यस्तो गर्न। आफूले नि केही गर्न सिक्नुपर्छ होइन।
सर्लाहीको लालबन्दीकी पार्वता श्रेष्ठ आफू पनि दुःख गर्नुहुन्छ र अरूलाई पनि दुःख गर्न सिक्नुपर्छ भन्नुहुन्छ। घर व्यवहारसँगै कमाई गर्नमा पनि श्रीमानलाई सहयोग गर्न सके दुःखपछि सुख आउँछ भन्ने पार्वताले बुझ्नु भएको छ। 10 वर्ष अघि श्रीमान साउदी जाँदा पार्वतालाई गाउँघरमा पौरा गरेर आफैले घर चलाउन सकिन्छ भन्ने नै लाग्दैन थियो। श्रीमानले विदेशमा गरेको दुःख सुनेपछि उहाँले गाउँघरमा दुःख गर्न थाल्नुभयो। पैसा कमाउन ठूलो काम गर्नुपर्छ भन्ने होइन, पार्वताले घरमै किराना पसल चलाउन थाल्नुभयो, खेतबारीमा तरकारी लगाउनुभयो, आफैले घर व्यवहार धान्न पुग्ने खर्च जुटाउन थाल्नुभयो।
बसी बसी खाना अब बुढोले कमाइहाल्छ भनेर सोचेपछि खाने अब रेस्टुरेन्ट जाने खाने गरेर त हुँदैन यति गरेपछि त हो दुःख गर्नु पर्दछ पैसा कमाउन भन्ने थाहा हुन्छ नि अब के छ भने बुढो विदेश गए हुन्छ यहाँ भात पकाएर नै खाँदैन होटेलमा गएर खान्छ अनि बुढोले कति दुःख गरेर कमाएको छ भने उनीहरूलाई थाहा छैन छ थाहा भए त्यो होटेलमा बसेर खाँदै खाँदैन त्यो बच्चाहरूलाई खाजा बनाउनु पर्छ भने र पैसा दिएर पढाउँछन् कतिले त्यो खाजा बनाउनु दुःख भएन अब बुढोले त्यो मरि मरि अर्का घरहरूमा बसेर कति दुःख गरेर कमाएको छ त्यो बुझ्दैन नबुझेपछि त अनि भोलि अब विदेश बसुन्जेल त खाला अनि नेपाल आएपछि फेरि के खाने दुःख गर्नु त पर्यो अनि पहिला चाहिँ अब घुमेर हल्लेर खाने अनि पछि दुःख गर्नु त गाह्रो हुन्छ पहिल्यैदेखि बिस्तारले बिस्तारै दुःख गर्दै गर्दै गयो भने चाहिँ राम्रो हुन्छ।
श्रीमान विदेशमा छन् भनेर उहाँले देखासेखी गर्नु भएन। श्रीमान विदेशमा हुने कतिपयले फजुल खर्च गरेको दुःख नगरी सुखैमा बसेको उहाँले पनि देख्नु भएकै हो। तर पार्वताले त्यो बाटो कहिल्यै पनि समात्नु भएन।
बुढाले विदेशबाट पैसा पठाउँदा पनि अब यस्तो ब्युटी पार्लर जाने घुमेर खाने रेस्टुरेन्ट जाने के गरेन कहिले पनि।
पार्वताले श्रीमानको कमाईको भर पनि पर्नु भएन। गाउँघरमै दुःख सुख गरेर घर चलाउँदा श्रीमानले विदेशमा कमाएको बस्यो। बालबच्चाको रेखदेख गरेर खेतीपाती र पसल चलाउन पनि त सजिलो थिएन पार्वतालाई। तर बेलामा दुःख गर्दा अहिले शहरमा सुखले बस्ने घर र गरी खाने बाटो बनाउन सकियो।
बुझ्नु पर्यो नि त अब बुढोले त दुःख गरेर कति कमाएको छ अन्त गर्नु भनेर अब जम्मा गरेर यतिको बनायो।
गाउँघरमै पनि आमदानी गर्ने बाटोहरू देखेपछि पार्वताले 10 वर्षदेखि साउदीमा काम गरिरहेका श्रीमानलाई घर फर्काउनु भयो। पार्वताले घर व्यवहारसँगै कमाउन पनि श्रीमानलाई सहयोग गर्दा श्रीमान सधैँका लागि विदेशबाट फर्किन पाए। गाउँ फर्किएर पार्वताले जस्तै गरी खाने बाटो पनि समाए। विदेशमा काम गर्दा चाहिँ सुखै सुख हुन्छ भन्ने होइन, तर आफ्नै गाउँठाउँमा काम गर्दा दुःखै भए पनि शान्ति मिल्छ भन्नुहुन्छ पार्वता।
दुःखै हुन्छ नि, सुखले पैसा त आउँदो रहन्छ, दुःखै हुन्छ नै गर्न बसे बसी यतो अलिअलि अब दुई चार पैसा भयो भने आउँछ, जति सुकै भयो भने अब बाँकी भयो भने कतिले आज नदिए भोलि दिन्छ अनि आफूलाई यसो खाना लाउन पुग्छ भनौँ न।
कार्यक्रम देश परदेशमा अबको पालो तपाईँका प्रश्न र हामीले खोजेका उत्तरको 3556 एसएमएस गरेर दोलखाका विनोद खड्काले सोध्नु भएको छ। मलेसियाको भिसा जेठ 2 गते आएको थियो, म्यान पावरले अहिलेसम्म उडाएको छैन। मैले सुने अनुसार मलेसिया खोलिसक्यो तर म्यान पावर भन्छ खुलेको छैन, कुरा के हो?
विनोदजी, म्यान पावरले तपाईँलाई भनेका कुरा ठिक हो। मलेसियामा नयाँ कामदार जान पाएका छैनन्। सरकारले कामदारको हित हुने गरी मलेसिया सरकारसँग सम्झौताको प्रक्रिया अघि बढाएको छ। आशा गरौं त्यहाँको रोजगारी चाँडै खुल्नेछ।
अब चाहिँ समसामयिक विषयवस्तु र तपाईँका रुचिका विषय समेटेको राउन्ड अपको पालो प्रस्तुत गर्दै हुनुहुन्छ साथी सञ्जिता देवकोटा।
साउदी जाने नेपाली कामदारको न्यूनतम ज्याला कम्तीमा 300 रियाल अथवा 9,000 रूपियाँले बढ्ने भएको छ। न्यूनतम ज्याला 6 वर्षपछि पुनरावलोकन गर्दै अर्धदक्ष कामदारको न्यूनतम ज्याला 1,000 रियाल बनाउन लागि हो। खाना खर्च 100 रियालले बढ़ेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको न्यूनतम ज्याला सम्बन्धी प्रस्तावलाई गएको शुक्रबार बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको हो। न्यूनतम ज्याला 6 वर्षदेखि पुनरावलोकन नगरेको गुनासो आएपछि मन्त्री विष्टले पुनरावलोकनका लागि अग्रसरता लिनुभएको थियो। अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला 1,000 र खाना भत्ताका लागि कम्तीमा 300 रियाल पाउनेछन्। यसअघि त्यहाँ जाने अध्यक्ष नेपाली कामदारले न्यूनतम ज्याला 800 र खाना भत्ता 200 रियाल पाउँथे। 100 मा 90 जना कामदार अध्यक्ष जाने भएकाले यो व्यवस्थाले उनीहरूलाई सबैभन्दा धेरै फाइदा पुग्नेछ। सरकारले साउदी जाने कामदारलाई सिपका आधारमा वर्गीकरण गरेर न्यूनतम ज्याला तोकेको हो। मलेसियामा विदेशी कामदारले अब 13 वर्षसम्म बस्न पाउने भएका छन्। यसअघि 10 वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन गर्दै मलेसिया सरकारले 13 वर्षसम्म बस्न पाउने नियम ल्याएको हो। मलेसियाका मानव संसाधन मन्त्री एम कुला सेगरनले विदेशी कामदारको अस्थायी रोजगार अनुमति पीएलकेएस प्रावधानलाई परिमार्जन गरेको जानकारी दिएका छन्। अहिले मलेसियामा रहेका विदेशी कामदारको दक्षतालाई ख्याल गर्दै गएको अगस्त 29 मा मन्त्री परिषदबाट भिसा नवीकरण सम्बन्धी यो निर्णय गरिएको हो। 10 वर्ष बसिसकेपछि 3 वर्षको अवधि एकैपटक बढ़ाउन भने पाइने छैन। समय थपेर बसे पनि रोजगारदाताले नै उनीहरूको वार्षिक 10,000 रिंगित लेबी तिर्नुपर्नेछ। यो नियम लागू भएपछि मलेसियामा रहेका नेपालीलाई पनि फाइदा पुग्नेछ। मन्त्री कुला शेगरनका अनुसार यो नियम आउँदो असोज 15 अथवा अक्टोबर 1 बाटै लागू हुनेछ। नेपालीकै हत्या गरेका झापाका विष्णुप्रसाद उप्रेतीलाई यूएईको उच्च अदालतले 5 वर्षको जेल सजाय सहित 2,00,000 दिहिराम अथवा झण्डै 62,00,000 रूपियाँ ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको छ। नवलपरासीका रामबहादुर लामाको हत्याको अभियोगमा उप्रेतीलाई यो सजाय हुने भएको हो। अदालतले विष्णुप्रसादका परिवारले गरेको अपील अस्वीकार गर्दै मे 2016 तल्लो अदालतले गरेको फैसला नै सदर गरेको हो। जनवरी पहिलो हप्ता फैसला भए पनि पूर्ण पाठ भने यूएई स्थित नेपाली दूतावासमा यही हप्ता मात्रै आएको यूएईका लागि कार्यवाहक राजदूत सागर प्रसाद फुयालले जानकारी दिनुभयो। रामबहादुरकी पत्नी हरिमाया लामाले अदालतले गरेको फैसलाको पूर्ण पाठ माग गरेकाले अदालतसँगको समन्वयमा आइतबार कन्सुलर विभागमा पठाएको दूतावासले जनाएको छ। हरिमायाले श्रीमानको हत्या गर्ने विष्णुप्रसादलाई यूएईको कानून अनुसार कार्यवाहीका लागि दूतावास मार्फत अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो। मृत्युदण्ड, ब्लड मनी र आममाफी गरी यूएईको अदालतले हत्याको अभियोग लागेका विष्णुप्रसादलाई कार्यवाही गर्न 3 वटा विकल्प दिएको थियो। यी विकल्प मध्ये हरिमायाले ब्लड मनी माग गर्नुभएको थियो। अदालतले नेपाली दूतावास मार्फत विकल्पको बारेमा हरिमायासँग 3 पटक सोधेको थियो। हरिमायाले ब्लड मनी नै मागेपछि उहाँकै पक्षमा अदालतले फैसला गरेको हो।
यी सामग्रीको प्रस्तुतिसँगै हामी अब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। तपाईँका विचार, सुझाव, प्रतिक्रिया र तपाईँका आफ्ना कथा अरूका लागि पनि चाखलाग्दा र उपयोगी हुन्छन्। तपाईँका अनुभव र विचारले रेडियो कार्यक्रम राम्रो बनाउन मद्दत गर्छन् भनी तपाईँका कथा व्यथा देशपरदेश.उज्यालोअनलाइन.कममा पनि प्रकाशित हुन्छन्। त्यसैले कार्यक्रम देश परदेशका लागि प्रतिक्रिया पठाउन नभुल्नुहोला।
वैदेशिक रोजगार सम्बन्धी ताजा जानकारी, समाचार र तपाईँका आफ्नै कथा व्यथा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पढ्न र सुन्न सकिन्छ। एप्लिकेशनबाट तपाईँका प्रतिक्रिया, कथा व्यथा र आफन्तलाई सन्देश हामीलाई पठाउन सक्नुहुनेछ। तपाईँका विचार, प्रतिक्रिया, सुझाव र तपाईँले पठाएका सामग्रीको हामी स्वागत गर्दछौं।
तपाईका कुनै विचार वा प्रश्न भए हामीलाई एसएमएसबाट पनि पठाउन सक्नुहुन्छ। हामीलाई म्यासेज पठाउन मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरेपछि 1 स्पेस दिनुहोस् र आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छोड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्ने कोशिश पनि गर्छौं।
आजलाई कार्यक्रम देश परदेशको समय सकिन लागेको छ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेश सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजको कार्यक्रमबाट मोहन पौडेल र ऋतु थेबे विदा हुन्छौं। नमस्कार।